नमस्कार। कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता, विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले प्रत्येक साता सोमबारदेखि शुक्रबारसम्म साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98.1 र 103 MHz प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.np लगन गरी संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको 108 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै बीपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई।
बीपी कोइराला नेपालको आधुनिक इतिहासको निर्माता हो।
संसद अधिवेशन सञ्चालन, सरकार विस्तार लगायतका विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल लगायतका विषयहरू लिएर उपस्थित भएका छौँ।
नेपाली राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 108 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ। थप सामग्रीका साथ सहकर्मी मुकुन्द भण्डारी।
नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका बीपी कोइरालाको विक्रम सम्वत 1971 साल भदौ 24 गते अर्थात् आजकै दिन जन्म भएको थियो। 2015 सालको आम निर्वाचनमा काँग्रेसले 2/3 बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो। प्रधानमन्त्रीत्व कालमा उनले बिर्ता उन्मूलन गरी जग्गा जोत्नेको हुनुपर्छ भन्दै भूमि सुधार कार्यक्रम पनि लागू गराउनु भएको थियो। राजनीतिमा जस्तै नेपाली साहित्यकाशमा पनि बीपी कोइराला चम्किला तारा हुनुहुन्थ्यो। नेपाली साहित्यमा मनोवैज्ञानिक धारमा कलम चलाउनु भएका मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक बीपी कोइरालाका 1.5 दर्जन कृति प्रकाशित छन्। कोइरालाका 3 घुम्ती, मोदी आएन, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्र दाई एवं बाबु आमा र छोरा गरी 6 उपन्यास प्रकाशित छन्। त्यसै 2 कथा संग्रह, श्वेत भैरवी र दोषी चस्मा, हरिप्रसाद शर्माको सम्पादनमा विश्वेश्वर प्रसाद कोइरालाको कथा तथा कविता प्रकाशित छन्। यसै सन्दर्भमा आज हामीले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तपाईँले बीपी कोइरालालाई कसरी सम्झिनुहुन्छ भनी सोधेका छौँ।
जो बीपी कोइराला वास्तवमा नेपालको आधुनिक इतिहासको निर्माता हो, युग निर्माता हो। उहाँले राष्ट्रलाई लोकतन्त्रको युगमा, यो आधुनिक युगमा ल्याउने अभियानको नेतृत्व गर्नुभएको हो। उहाँले वास्तवमा लोकतन्त्र, प्रजातन्त्रको लागि लडाईँ मात्र लड्नु भएन, उहाँले देशमा परिवर्तन, राजनीतिक परिवर्तन मात्र ल्याउनु भएन, उहाँले आर्थिक र सामाजिक क्षेत्रमा पनि ठुलो परिवर्तनको सूत्रपात गराउनु भएको थियो। र उहाँले त्यति मात्र होइन, देशको विकासको लागि अत्यन्त ठुलो जग बसाल्न उहाँले चाहिराख्नु भएको थियो र योजनाहरू त्यही अनुसार अगाडि बढेका थिए। तर उहाँलाई काम गर्न दिएन। यो मुलुकमा धेरै ठुला षड्यन्त्रहरू हुने गर्छन्, यो देशको विरुद्धमा, देशको भाग्यको विरुद्धमा भएका षड्यन्त्रको परिणाम स्वरूप बीपी कोइरालाको विरुद्ध 17 साल काण्ड घट्यो। त्यसले गर्दाखेरिमा नेपालको इतिहास नै पछाडि फर्कियो, इतिहास नै अन्यत्र मोडियो। आज नेपाल कहाँ पुग्ने थियो? आज नेपाल यो दुर्दशामा हुने थिएन। आज नेपाल संसारको स्वर्ग हुने थियो, आज त्यो सपना बीपीको पुरा हुन पाएन। अब देशलाई लोकतन्त्र बचाउँदै, देशलाई आधुनिक युगमा लान, देशको विकासको लागि देशमा सबभन्दा बढी सुशासनको आवश्यकता छ। बीपी कोइराला मितव्ययी र अधिक नियममा अत्यन्त उहाँ इमान्दार हुनुहुन्थ्यो र उहाँले आर्थिक बेठिती कुनै पनि उहाँले गर्नु दिनुहुन्थेन, गर्नुहुन्थेन। उहाँको जुन किसिमको जीवनशैली र उहाँको जुन किसिमको एउटा व्यवहार र उहाँको कार्यशैली थियो, त्यसले नेपाल को उन्नति लाई अगाडि बढाउने निश्चित थियो। अहिले नेपाललाई त्यही कुरा खड्किएको छ, अहिले सुशासनको अभाव खड्किएको छ। त्यसपछिका शासकहरूले सत्ताको दुरुपयोग गरेर होइन, अहिले पैसा जम्मा गर्ने, पैसाको भरमा आफ्नो सत्ता कायम राख्ने, सत्ता र पैसा एक अर्कामा यो घुमिरहेको अवस्था छ। त्यसो भएको हुनाले नेपालमा बारम्बार हामीले बीपी सम्झनु पर्ने अवस्था फेरि परिरहेको छ।
नेपाली काँग्रेसले पटक पटक सरकारको अगुवाई पनि गरेको छ र त्यसका नेताहरूले बिपीको आदर्श मूल्य मान्यतालाई के अङ्गीकार गर्न सकेको अवस्था हो त पछिल्लो समयमा?
उत्तराधिकारी त धेरै भए, अनुयायी वास्तवमा कम भए। अनुयायी हुन सकेको भए यस्तो अवस्था डेमोक्रेसीको नेपालको हुने थिएन, लोकतन्त्रको यो अवस्था हुने थिएन, देशमा यस्तो अस्तव्यस्तता, यस्तो राजनीतिक अन्योल, दिशाहीनता नेपालमा हुने थिएन। राजनीतिले दिशा नै गुमाएको अवस्था छ, देशले दिशाहीन अवस्थातिर गइरहेको भौता दिएको अवस्था छ। त्यसकारण म फेरि पनि भन्छु, उत्तराधिकारी त आए तर अनुयायी चाहिँ नि अलिकति कमै आए।
नेपाली काङ्ग्रेसका नेताहरू कार्यकर्ताहरू के अब बिपी कोइरालाको अनुयायी बन्न सक्ला?
बन्न सक्ने मान्छेलाई पछि पार्ने षड्यन्त्र पनि यहाँ चलिराखेको छ, होइन? जसले बिपीको जीवनशैली, जसले बिपीको आचरण, जसले सुशासनको पक्षमा, मुलुकको विकासको पक्षमा, मुलुकको उन्नतिको पक्षमा निरन्तर चिन्ता गर्छन्, तिनीहरूलाई पछि पार्ने षड्यन्त्रले यो देशले दुःख पाइरहेको छ।
अब जस्तै बिपीको सन्दर्भमा कुरा गर्दाखेरि बिपीका विचार तत्कालीन अवस्थामा एक किसिममा थिए, तर समय धेरै परिवर्तन भइसकेको छ। अहिलेको अवस्थामा पनि उहाँका विचारहरूको सन्दर्भलाई व्याख्या गर्दाखेरि यहाँ के भन्नुहुन्छ?
मुख्य कुरा त के हुन्छ भने, के अरे, उत्तर फेरिन्छन्, प्रश्न शाश्वत हुन्छन्। प्रश्न उहाँले जो उठाउनु भयो ती शाश्वत छन्, आज पनि शाश्वत छन्। आज पनि न्यायको प्रश्न, आज पनि सुशासनको प्रश्न, आज पनि निमुखालाई न्याय र विपन्नलाई आएको प्रश्न उत्तिकै जटिल गम्भीर रूपमा छ, र त्यसको उत्तर चाहिँ नि आजको सन्दर्भमा खोजिनुपर्छ। आजको विज्ञान र टेक्नोलोजीले जुन विकास गरेको छ, आधुनिक युगमा जुन प्रगति विज्ञान र प्रविधिको क्षेत्रमा, ज्ञानको क्षेत्रमा जो भएको छ, त्यो अनुसार चाहिँ उत्तर र समाधान खोजिनुपर्छ। अझै पनि कन्फ्युजन क्रिएट गर्ने, देशलाई चाहिँ एउटा अन्यतिर लैजाने प्रपञ्चहरू धेरै भएका छन्, शब्दजालहरू धेरै भएका छन्, तर सही निष्ठाको काम, निष्ठापूर्वक काम चाहिँ कम भएको छ। त्यसकारण आज निष्ठाको आवश्यकता छ राजनीतिमा, निष्ठावान कार्यकर्ताहरूको आवश्यकता छ, निष्ठावान नेताको आवश्यकता छ।
हजुर, बिपी कोइरालाको सन्दर्भमा कुराकानी गर्दाखेरि उहाँ एउटा नेपाली काङ्ग्रेसको मात्र नेता नभएर, नेपालको मात्र नेता नभएर दक्षिण एसियाकै नेता हुनुहुन्थ्यो भनेर भनिन्छ, होइन? यसरी एउटा नेतालाई कुनै दलमा, कुनै देश विशेषमा खुम्च्याएर राख्दाखेरि कतिको न्याय हुन्छ उहाँप्रति?
होइन, अब बिपी एउटा चाहिँ सीमामा मात्रै सीमित हुने, खुम्चिने उहाँको व्यक्तित्व होइन, टावरिङ पर्सनालिटी हो बिपी। अन्तर्राष्ट्रिय क्षेत्रमा पनि जहाँ जानुहुन्थ्यो उहाँले एउटा प्रभाव छाड्नुहुन्थ्यो, छाप राख्नुहुन्थ्यो, विशेष मौलिक कुरा त्यहाँ चाहिँ त्यो अन्तर्राष्ट्रिय चाहिँ मञ्चहरूमा पनि उहाँले नयाँ नयाँ मौलिक कुराहरू त्यहाँ चाहिँ दिनुहुन्थ्यो, अब जसले गर्दाखेरिमा अरू पनि मुलुकका मानिसहरू उहाँसँग प्रभावित थिए, र त्यसले गर्दा उहाँको व्यक्तित्व व्यापक थियो। उहाँको व्यक्तित्व अन्तर्राष्ट्रिय स्तरमा नै फैलिएको थियो, अन्तर्राष्ट्रिय ख्यातिका समाजवादी नेता भनेर किशुनजीले उहाँको निधन हुँदाखेरि एउटा शब्द हामीलाई लेखाउनु भएको थियो, जसलाई लिएर हामीले माइकिङ गरेका थियौँ। बिपीको निधनमा हामीले चाहिँ एउटा, मलाई सम्झना छ, हामीले माइकिङ गर्दाखेरिमा हामीले अन्तर्राष्ट्रिय ख्यातिका नेता बिपी कोइरालाको आज निधन भएको छ, दुःखद निधन भएको छ भन्दा हामीले त्यो बेलामा त्यो माइक गरेर जनतालाई चाहिँ सम्बोधन गरेका थियौँ। त्यस कारण बिपी कोइराला साँच्चैकै चाहिँ नेपालको लागि अत्यन्त महत्त्वपूर्ण र अत्यन्त एउटा दुर्लभ नेता उहाँ चाहिँ हामीले चाहिँ जो हुनुहुन्थ्यो, अहिले हामी उहाँबाट वञ्चित भएका छौँ।
हजुर, यहाँले भने जस्तै अब बिपी कोइरालाको असली अनुयायी हुनुको लागि नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरूले सचिनुपर्छ भन्ने प्रसङ्ग यहाँले उल्लेख गर्नुभयो, यो भनिरहँदाखेरि यहाँ पनि बिपीको अनुयायी हुनुहुन्छ, अब के प्रतिज्ञा गर्नुहुन्छ? के बिपीले देखाएको बाटामा अब काङ्ग्रेस हिँड्छ, काङ्ग्रेसलाई हिँडाउने यहाँ तयार हुनुहुन्छ?
मैले प्रतिज्ञा पनि गरेको छु, मैले अठोट कोसिस पनि म गर्दैछु, गर्छु। मैले जुन बाटोमा, सुशासनको बाटोमा, प्रगतिको बाटोमा, र नेपाली काङ्ग्रेसलाई लोकतान्त्रिक समाजवादको बाटोमा लैजानको लागि जे कोसिस गर्ने हो, त्यो कोसिसमा म निरन्तर लागिरहेको छु। म त्यसै कारणले सक्रिय राजनीतिमा छु। मैले सक्रिय राजनीति अहिले चाहिँ मैदानबाट लोकतन्त्रको लागि लड्ने, लोकतन्त्रको लागि मात्रै होइन, समाजवादको लागि लड्ने, र के अरे राजनीतिक परिवर्तन मात्र होइन, आर्थिक विकासको लागि लड्ने, र यो मुलुकमा सामाजिक चाहिँ परिवर्तनको लागि, संस्कारको परिवर्तनको लागि लड्ने कोसिस मैले निरन्तर गरेको छु। अब के हुन्छ, म आफ्नो कोसिसमा म अगाडि बढ्छु।
उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल। फेरि बिपी जन्मजयन्तीकै सन्दर्भ, नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वर प्रसाद कोइरालाले परिकल्पना गरेको मार्गचित्रले अहिलेसम्म सार्थकता पाउन नसकेको बताउनु भएको छ। उहाँले स्वर्गीय कोइरालाले परिकल्पना गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल राजनीतिक मार्गचित्रले अझै सार्थकता पाउन नसक्नु गम्भीर समीक्षाको विषय बन्नुपर्ने बताउनुभयो। महामन्त्री डाक्टर कोइरालाले काङ्ग्रेसको 14 महाधिवेशनको प्रक्रिया सञ्चालन भइरहेको अहिलेको महत्वपूर्ण समयमा स्वर्गीय कोइरालाको स्मरण गरिरहँदा पार्टीलाई थप एकता, विश्वास एवं लोकतान्त्रिक अभ्यासको बाटोमा अग्रसर गराएर मुलुकको राजनीतिलाई सही गति दिँदै सुखी र समृद्ध नेपाल निर्माण गर्न सके मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो।
भोलि बोलाइएको संसद अधिवेशन सञ्चालन, मन्त्री परिषद विस्तार र एमसिसी परियोजना लगायतका विषयमा सत्तारूढ दलका शीर्ष नेताहरूबीच छलफल भएको छ। थप सामग्रीका साथ सहकर्मी विद्याप्रसाद उपाध्याय।
प्रधानमन्त्री निवास बेलुवाटारमा आज सत्तारूढ दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ। भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरूबीच भेटवार्ता भएको छ। आज भएको भेटमा भोलिको प्रतिनिधि सभाको बैठक सञ्चालन, सरकार विस्तार, एमसिसी परियोजना लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको। यसअघि आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीच पनि छुट्टै भेटवार्ता भएको थियो। त्यस भेटमा पनि मन्त्री परिषद विस्तार तथा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीको विषयमा छलफल भएको बताइएको छ। आज बिहान काठमाडौँ आइपुग्नु भएकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीका उपाध्यक्ष फतिमा सुमारले भेटघाटलाई तीव्रता दिनुभएको छ। नेपालमा रहँदा उहाँले नेपाली राजनीतिका विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गर्नुहुनेछ। उहाँले आजै मात्र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ। भेटमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीले अमेरिकी अनुदान सम्झौता एमसिसी बारे पहिले सत्तापक्ष स्पष्ट हुनुपर्ने बताउनु भएको छ। भेटमा उपाध्यक्ष फतिमा सुमार सहितको टोलीले एमसिसीमा सघाउ ओलीलाई आग्रह गर्नुभएको हो। भेटका क्रममा उपाध्यक्ष फतिमाले एमसिसीमा सघाउन ओलीलाई आग्रह गर्नुभएको भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो। नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालसँग बेग्ला बेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधान सेनापति प्रभुराम शर्मालाई महारथीको दर्जा चिन्ह प्रदान गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति समक्ष नवनियुक्त प्रधान सेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिनुभयो। मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको 44 प्रधान सेनापतिका रूपमा शर्माले 3 वर्षीय कार्यकालका लागि आजैदेखि औपचारिक रूपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्नु भएको छ। समारोहमा प्रधानमन्त्री एवं रक्षा मन्त्री शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिर सिन्हा उपस्थित हुनुहुन्थ्यो।
नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। बीपी कोइरालाको 108 जन्म जयन्तीका अवसरमा आज बीपी संग्रहालय सुन्दरी जलमा आयोजित कार्यक्रममा प्रवक्ता शर्माले पार्टीको महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो। रुद्राक्षको बिरुवा रोपेपछि उम्मेद्वारी घोषणा गर्दै प्रवक्ता शर्माले पवित्र ठाउँमा आफूले उम्मेद्वारी दिने घोषणा गरेको भन्दै बीपीको समाजवादको सपनालाई पूरा गर्न आफू सधैँ लागिरहने बताउनुभयो।
नेपाल र चीन सरकार बीच भएको सम्झौता अनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्वेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको छ। चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको पुष्टि गरिएको बताइएको छ।
चीनले अफगानिस्तानमा बनेको नयाँ तालिबान सरकारलाई समर्थन जनाएको छ। विश्वका धेरै देशले तालिबान सरकारलाई समर्थन गर्न आनाकानी गरिरहेका बेला चीनले समर्थन गर्ने घोषणा गरेको हो। चीनले तालिबान सरकारलाई समर्थन गर्दै 3 करोड 10 लाख अमेरिकी डलर सहयोग गर्ने समेत जनाएको छ। चीनको विदेश मन्त्रालयले अफगानिस्तानको नयाँ सरकार इस्लामिक इमिरेट्स अफ तालिबानलाई प्रारम्भिक सहयोग स्वरूप 3 करोड 10 लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय भएको जानकारी दिएको छ। अफगानिस्तानमा तालिबान विद्रोहीले सत्ता कब्जा गरेको झण्डै 3 सातापछि केही दिन अगाडि अन्तरिम सरकार गठन भएको छ। अब खेल। नेपाली राष्ट्रिय फुटबल टोलीले कतारमा 15 दिन अभ्यास गर्ने भएको छ। दक्षिण एसियाली फुटबल प्रतियोगिता साफको अन्तिम तयारीका लागि कतार जान लागेको टिमले कतारमा 15 दिन अभ्यास गर्ने भएको हो। साफको अन्तिम तयारीका लागि नेपाली टोली भोलि कतार प्रस्थान गर्दैछ। हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। भोलि विविध विषयका साथ उपस्थित हुने नै छौ। आजलाई कार्यक्रमबाट मुकुन्द भण्डारी, तुलसी सापकोटा, सरिता खनाल र म विद्याप्रसाद उपाध्याय बिदा हुन्छौ। नमस्ते।